شہ سرخیاں، تازہ ترین خبریں سب ملتے ہیں اردو وی او اے ڈاٹ کام پر۔ امریکہ اور جنوبی ایشیا میں پھیلی ریڈیو اور ٹی وی کے تجربہ کار صحافیوں کی ٹیم۔
This is VOA News coming to you by remote. I'm Gene Randall. North Korea today threw more cold water on the prospect for further talks with the United States. Reuters quotes a senior North Korean official as saying Pyongyang does not feel the need for such talks, that they would be nothing more than a political tool for Washington. Vice Foreign Minister Cho Sun-hui said negotiations would not work out and that there will be no change in North Korean policy on the issue. U.S. Deputy Secretary of State Stephen Biegun is due to visit South Korea next week to discuss stalled talks with the North. South Korean President Moon Jae-in this week said President Donald Trump and North Korean leader Kim Jong-un should meet again before the U.S. elections. Iran says it plans to retaliate against any country that carries out cyber attacks on its nuclear sites. This in the wake of a fire at its Natanz plant, which some Iranian officials say may have been a case of sabotage. The uranium enrichment site, much of it underground, is one of several Iranian facilities monitored by inspectors of the International Atomic Energy Agency. Tehran's top security body says the cause of the incident has been determined and that due to security considerations, it would only be announced at what it called a convenient time. This is a pandemic-stricken Independence Day in the United States. On its eve, President Trump delivered a fiery speech at the Mount Rushmore Memorial in South Dakota. He barely mentioned the coronavirus. Instead, it was a direct appeal to his political base, 4 months before Election Day, at a time when the president is consistently trailing in the polls. Mr. Trump accused racial equality protesters of engaging in what he called a merciless campaign to wipe out our history. The event resembled a campaign rally. Mr. Trump used a divisive approach to a country hammered by a pandemic and deeply affected by racial injustice. He described the need to protect monuments and statues, some of which honor historic figures who benefited from slavery. The president said there is a movement openly attacking the legacies of every person on Mount Rushmore. Granite sculptures there honor George Washington, Thomas Jefferson, Abraham Lincoln, and Theodore Roosevelt. Via remote, this is VOA News. In his Mount Rushmore address, President Trump charged that some on the political left, in his words, hope to defame our heroes, erase our values, and indoctrinate our children. He added, we will not be intimidated by those he called bad, evil people. The Friday night event came against the backdrop of a spiraling pandemic that has killed close to 130,000 people in the United States. The case count is 2.8 million. The thousands that turned out for the president chose not to wear masks, and there was no sign of social distancing, clearly violating the advice of health experts, who say such mass gatherings risk becoming virus super spreaders. Hard-hit California, Texas, Arizona, and Florida have a combined case count of more than 700,000, with a collective death toll of more than 14,000. Florida reported 341 new hospital admissions of COVID-19 patients on Friday, the biggest daily jump since the pandemic began. New COVID cases on Friday in Florida, almost 9,500. The mayor of Miami-Dade County in Florida has ordered tighter mask rules at restaurants requiring customers to wear facial coverings at all times unless eating or drinking. California Governor Gavin Newsom is warning local elected officials they risk losing state funding if they don't enforce health orders as the pandemic worsens in his state. The Johns Hopkins worldwide coronavirus figures at this hour, more than 11 million cases and well over 525,000 lives lost. South Africa, with another 9,000 cases, now reports 177,000 corona infections, 30% of them in the Johannesburg area. The death toll is put at almost 3,000. Confirmed cases across the 54-nation African continent have risen above 433,000. British pubs and restaurants are reopening today in an effort to give people the idea things are returning to some version of normal. In the UK, the pandemic has so far claimed more than 44,000 lives, with a case count approaching 286,000. Russia has reached a sad milestone, a death toll that exceeds 10,000. Its disease outbreak is the third worst in the world, as it closes in on 674,000 COVID cases. India reported its worst ever single-day spike in infections, 22,771. Fatality count in India, almost 19,000. Brazil's President Jair Bolsonaro has approved a law requiring masks on streets and in public transportation to help prevent coronavirus infections. He vetoed requiring masks in churches, schools, shops, and factories. He also refused to let the government provide masks to vulnerable groups or to direct commercial establishments to provide masks to their employees. Brazil last month started lifting restrictions even as COVID-19 cases and deaths surged. The current numbers, 1.5 million infections in Brazil and the loss of nearly 62,000 lives. More news online at voanews.com. Via remote, I'm Gene Randall, and this is VOA News.
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل۔ آج کا پروگرام ہم نے امریکہ کے یوم آزادی کے حوالے سے ترتیب دیا ہے جو ہر سال 4 جولائی کو منایا جاتا ہے۔ اس مرتبہ کا یوم آزادی تاریخی اعتبار سے انتہائی پریشان کن اور عجیب و غریب حالات میں منایا جا رہا ہے، جو اپنی نوعیت اور انداز کے اعتبار سے ایک تاریخی حیثیت رکھتا ہے اور رکھے گا۔ 4 جولائی کو امریکی لوگ اپنا یوم آزادی روایتی طور پر گھروں سے باہر نکل کر تفریح گاہوں میں، ساحل سمندر پر اور خوبصورت مقامات پر جا کر اپنے اہل خانہ اور دوست احباب کے ساتھ مل کر منایا کرتے تھے، جبکہ رات کو آتش بازی کے مظاہروں میں شرکت کیا کرتے تھے۔ لیکن اس بار COVID-19 کی وجہ سے ان تمام روایات کے ساتھ یوم آزادی منانا ممکن نہیں رہا۔ اس بار یوم آزادی امریکہ میں کیسے منایا جا رہا ہے، اس بارے میں آپ کو معلومات پہنچانے کے لیے ہمارے ساتھ موجود ہیں ٹیلی فون پر ہیوسٹن کراچی سسٹر ایسوسی ایشن کے صدر سعید شیخ۔ تو آئیے ان سے گفتگو کرتے ہیں۔ السلام علیکم سعید شیخ صاحب۔
جی السلام علیکم، بہت خوشی ہوئی آپ سے دوبارہ بات کر کے۔
اور ہم دوبارہ آپ سے اس بارے میں بات کر رہے ہیں کہ یہ بتائیے کہ اس وقت جبکہ COVID-19 کی صورتحال ہے اور امریکہ اپنا یوم آزادی منا رہا ہے، تو یہ انڈیپینڈنس ڈے جو ہے اس مرتبہ COVID-19 کے دوران کس طرح ہیوسٹن میں منا رہے ہیں یا امریکہ میں لوگ منا رہے ہیں؟
دیکھیں، ہر ملک کے لیے بہت امپورٹنٹ ہوتا ہے کہ اپنے ملک کی انڈیپینڈنس کو اچھی سے اچھی طرح سیلیبریٹ کریں، کیونکہ یہ اس کی آزادی کے لیے ان تمام سیکریفائسز کو اور ان تمام ایفرٹس کو ہائی لائٹ کرتا ہے۔ تو دنیا میں اس مرتبہ ہم سب ایک بہت ہی ڈیزاسٹرس پینڈیمک کا شکار ہیں اور COVID-19 میں ڈیفینیٹلی ہر آدمی افیکٹو ہے۔ اس چیز کو مد نظر رکھتے ہوئے ہمارے جو لوکل ایڈمنسٹریشن ہے، سٹی آف ہیوسٹن کے میئر، ہیریس کاؤنٹی کے ججز، انہوں نے اس سیلیبریشن کو بہت ہی مختلف قسم سے آرگنائز کرنے کا پلان کیا، جو کہ ہم اس وقت اس چیز کو امپلیمنٹ کر رہے ہیں۔ اور وہ یہ ہے کہ یہاں آل دو بیچز جو ہے وہ بند کر دیے گئے ہیں تاکہ کم سے کم لوگ ایک دوسرے سے ملیں، لیکن جس طرح آپ کے لاسٹ پروگرام میں نے بتایا تھا کہ ہم نے اس مرتبہ ورچوئل افطار کی، فلم ڈسٹریبیوٹ ہوا اور ایک پروگرام لائیو براڈ کاسٹ ہوا، بالکل اسی پیٹرن پہ سٹی آف ہیوسٹن میں یہ انڈیپینڈنس سیلیبریشن کو اسی طرح سے سیٹ کیا ہے، اسی طرح منا رہے ہیں جس طرح ہمیشہ ہوتا ہے۔ ہم ہمارے یہاں پہ اسے ایک تھیٹر میں پری ریکارڈڈ پروگرام کو ارینج کیا گیا ہے، وہ تمام پرفارمنسز جو نارملی اس دن کے مناسبت سے بہت بڑے پارک میں لاکھوں لوگوں کے اجتماع میں ہوتی تھی، وہ وہاں پہ اسے ریکارڈ کیا جا رہا ہے، ان تمام پرفارمنسز کو، انٹرٹینمنٹ پروگرام کو، جو کہ ABC 13 میں شام میں 7 بجے سے براڈ کاسٹ ہوگا، جو پورے ٹیکسس میں لوگ دیکھ سکیں گے، اور اس کے بعد رات کے 9 بجے کے بعد ایک فائر ورکس جو کہ سٹی ڈاؤن ٹاؤن میں اس کا فائر ورکس کا انتظام کیا گیا ہے، جہاں ہوتا ہے ہمیشہ، لیکن یہ سب ٹیلی ویژن پہ دکھایا جائے گا، یا لوگ جو اپنے گھروں سے دیکھ سکیں گے وہ اسے انجوائے کریں گے بالکل اسی طرح، لیکن کوئی ماس گیدرنگ کا پروگرام نہیں ہے، لیکن اسے سیلیبریٹ کرنے کا پورا جو ہے ایک ورچوئل اور ڈفرینٹ طریقے سے لوکل ایڈمنسٹریشن نے کیا ہے، اور ہم امید کرتے ہیں کہ یہ ایک ایکسپیرینس بہت ہی اچھا ہوگا۔
تو جو ریکارڈنگ ہوگی اس وقت بھی لوگ وہاں موجود نہیں ہوں گے، صرف اسٹیج پر وہ تمام چیزیں پرفارم ہوں گی جو کہ ہوتی ہیں گیدرنگ میں؟
جی، ہیوسٹن کے جو تھیٹر ڈسٹرکٹ کے ایک بہت بڑے تھیٹر میں بغیر کسی لوگوں کی موجودگی سے کہ یہ پروگرام پری ریکارڈڈ ہو چکا ہے اور اب سے اسے براڈ کاسٹ کیا جائے گا، کیونکہ بالکل اسی پیٹرن پہ ہر سال لوگ لائیو پروگرام ٹینسل پارک میں، آج سے ہیوسٹن پارک میں آ کے انجوائے کرتے تھے، اور شام میں اس کے فوراً بعد فائر ورکس ہوتا تھا، تو بالکل اسی طرح سے یہ ٹیلی ویژن پہ دکھایا جائے گا تاکہ لوگ گھر میں رہیں، انکریج ہو کہیں نہ جانے کے حوالے سے، جو کہ وقت کی ضرورت ہے کہ ہمیں اپنے گھروں میں ہی رہنا چاہیے، اور فائر ورکس بالکل اسی ٹائم پہ ہوگا جو کہ لائیو دکھایا بھی جائے گا، لیکن لوگوں کو اتنی اجازت ہے کہ وہ اپنی گاڑیوں میں بیٹھ کے اس کو देख सकते हैं और अपने घरों से जहां से भी वो नजर आए वो देख सकते हैं, लेकिन सिटी ने कोई ऐसा इंतजाम नहीं किया है कि लोगों को इनकरेज करें कि वो वहां आए पार्क करें, क्योंकि वो भी एक ठीक नहीं है। लेकिन अगर कोई किसी जगह पे खड़े हैं आसपास की विसिनिटी में तो दे कैन डेफिनेटली जहां से डाउनटाउन व्यू होता है वो फायरवर्क्स को एंजॉय करेंगे।
तो क्या पाकिस्तान ये अमेरिका के दूसरी रियासतों में भी कुछ आपको मालूम है कि ऐसा ही हो रहा है?
ह्यूस्टन का मुझे कंफर्म है, मुझे ये है कि दूसरी जगहों पे भी कुछ प्रोग्राम मुरतब किए गए हैं, कई जगह पे प्रोग्राम कैंसिल भी हुए हैं, लेकिन ज्यादातर किसी ना किसी रेफरेंसेस सेलिब्रेशन का इंतजाम किया गया है कोविड-19 की सिचुएशन को सामने रखते हुए।
और जहां जहां मुमकिन हुआ वहां वर्चुअल कर रहे हैं, और जहां वर्चुअल नहीं मुमकिन वहां गालिबन कुछ डिस्टेंस रखकर या गाड़ियों में लोग देख सकेंगे या उसमें शिरकत कर सकेंगे। और
जी, इसमें एक और सबसे खास बात है जिसका इफ्तार में था कि सिटी ऑफ ह्यूस्टन का ऑफिशियल टेलीविजन है HTV, जिसने ये सब कुछ पूरे रिकॉर्ड किया है और ABC 13 के इश्तराक से, और पूरी दुनिया के कई जितने भी सोशल मीडिया आउटलेट्स हैं या जितने एवेन्यूज अवेलेबल हैं वहाँ सारी जगहों पे इसे लोग बहुत आसानी से देख सकेंगे।
तो ये एक खास टाइम पर नशर होगा।
जी, शाम 7 बजे से ये ट्रांसमिशन शुरू होगी और रात के 10 बजे तक चलेगी।
लेकिन आमतौर पर जो 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 दिन का आगाज होता है, जो सेलिब्रेशन होती है, वो तो सुबह के वक्त होती है यहाँ पर।
जी, वो कैपिटल वगैरह में जो सेलिब्रेशन हैं उसी तरह से प्लान की जाती है, लेकिन जो दूसरे शहर हैं हमारी ह्यूस्टन की, हमेशा से ये रिवायत रही है कि सेंट ह्यूस्टन पार्क डाउनटाउन में एक बहुत बड़ा फेस्टिवल की तरह से एक प्रोग्राम ऑर्गेनाइज किया जाता है, जहाँ स्टेज पे परफॉर्मेंस होती है, लोग एंटरटेन होते हैं, बच्चे कई चीज़ों को इंजॉय करते हैं, मुख्तलिफ बूथ्स होते हैं, और उसी वक्त उनको फायरवर्क्स को भी देखने का मौका मिलता है। तो ये बिल्कुल सेम रिवायतें हैं जो कि हमने सेट किए हैं। लोग बीचेस पे जाते हैं, पार्क्स में जाते हैं, लेकिन उसे डिस्करेज किया गया है बिकॉज ऑफ द कोविड-19।
बेहद शुक्रिया सईद शेख साहब, आपने हमारे सुनने वालों को बताया कि इस मर्तबा कोविड-19 के दौरान जो कि लोगों पर एक तरह से कुछ पाबंदियां हैं कि घरों में उनको कहा गया कि वो बंद रहें, इस दौरान अपना यौम आज़ादी वो किस तरह सेलिब्रेट कर सकते हैं, किस तरह माजी की रिवायात को बरकरार रखते हुए जदीद दौर के तकाज़ों के मुताबिक इस मरतबा का यौम आज़ादी एक बिल्कुल मुनफरद अंदाज में, एक वर्चुअल अंदाज में मनाने की कोशिश की जा रही है। आप ह्यूस्टन कराची सिस्टर सिटी एसोसिएशन के सदर हैं, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया। जी, ह्यूस्टन कराची सिस्टर एसोसिएशन के सदर सईद शेख ने गुफ्तगु की ह्यूस्टन से, जहां पाकिस्तानी अमरीकियों की एक बड़ी तादाद मुकीम है। और अब आपको शिकागो लिए चलते हैं, ये भी एक ऐसी अमरीकी रियासत है जहां पाकिस्तानी अमरीकियों की एक बड़ी तादाद रहती है। यहां के शहर बोलिंगब्रुक के पुलिस कमिश्नर तलत रशीद, जो एक मुमताज रिपब्लिकन भी हैं, हमारे साथ टेलीफोन पर मौजूद हैं। उनसे पूछते हैं कि इस मरतबा अमरीका में और ख़ासतौर पर शिकागो में और उनके शहर में यौम आज़ादी अमरीका का किस तरह मनाया जा रहा है। अस्सलाम वालेकुम तलत रशीद साहब।
वालेकुम सलाम, शुक्रिया बहुत
तलत साहब, कैसा कैसा महसूस हो रहा है कि यौम आज़ादी नजरबंदी की हालत में?
देखिए, कोविड-19 ने तो पूरा कल्चर ही चेंज कर दिया है।
जी,
जो चीजें हम लोग ओपनली किया करते थे, बड़े फखर से किया करते थे, अब वही चीजें या तो घरों के अंदर हो रही हैं या काफी लिमिटेड कैपेसिटी में हो रही है। तो इसी वजह से हालांकि July 4th जो है वो बड़ा सेलिब्रेटेड डे होता है पूरे अमेरिका के अंदर, हर सिटी के अंदर, हर काउंटी के अंदर, और हम लोग बड़ा एंजॉय करते हैं फायरवर्क्स को। इसमें पार्टीज होती हैं, लोग बारबेक्यू करते हैं, पार्क्स के अंदर होता है, गोल्फ क्लब्स के अंदर, लेकिन वो सारा सिलसिला जो है वो अब बिल्कुल खत्म हो चुका है। कि आप लोग जो हैं वो किसी ओपन जगह मिलके गैदरिंग में नहीं जा सकते। हमारे यहाँ गोल्फ क्लब में रहा है जिसमें बहुत से फायरवर्क होंगे, आधा घंटे तक प्रोग्राम रहता है ये, लेकिन चूंकि रिस्ट्रिक्शन है आप लोग अंदर नहीं आ सकते गोल्फ क्लब के अंदर, آپ لوگ گاڑیوں کے اندر بیٹھ کے دیکھ سکتے ہیں, گاڑیاں پارک کر کے دیکھ سکتے ہیں, باربی کیو کی اجازت نہیں ہے اس علاقے کے کہ آپ گھروں کے اگر آپ کے گھر سے دیکھ سکتے ہیں تو وہ دیٹس ڈفرنٹ. اور دوسری بات یہ ہے کہ ہر سال یہاں پہ کافی بڑا میلہ ہوتا ہے, اسٹالز ہوتے ہیں بچوں کے لیے, انٹرٹینمنٹ پروگرامس ہوتے ہیں, لیکن وہ نہیں ہو رہا یہاں پہ. اور یہی سب کو پتا ہے, ریسٹرکشنس ہیں, لیکن یہ ہے کہ لوگ اپنے لحاظ سے جو منا رہے ہیں, کیونکہ سٹی کو بھی اس کی آبلیگیشنس ہیں اور کووڈ 19 کا خطرہ بھی ہے کہ زیادہ اسپریڈ نہ ہو جائے, تو اس کی وجہ سے یہ ہے. لیکن دیکھیں نا, جذبہ جو ہے وہی ہے, وہ یوم آزادی کا جذبہ ہر جگہ ہے. میں اسٹور میں گیا, میں کل گیا تھا, اب لیکن دیکھیں آج جو ہے اب کب کل لوگ کافی چیزیں باربیکیو گرلز لے رہے تھے, جھنڈے لے رہے تھے اپنے گھروں کے اندر. میں بھی امریکن جھنڈا کر کے باہر لہرا رہا ہوں, آج میں نے وہ کیا ہے, جھنڈا لگایا ہے. تو یہ اسپرٹ جو ہے یہ ہے یہاں پہ. اور چونکہ کووڈ 19 کا کافی ریسٹرکشن ہے, لیکن اس کے باوجود جو ہے نا یہ ایک دن بہت اچھے طریقے سے منایا جاتا ہے اور منانا چاہیے.
ورچوئل بھی تو بہت چیزیں ہو رہی ہیں, تو کیا ورچوئل انداز میں یوم آزادی کو منانے کا کوئی سلسلہ بھی ہے؟
لوگ جو لوگ نہیں باہر آ سکتے, وہ ہمارا سٹی کا ویب سائٹ ہے, kollingwood.com ہے, اس کی رات کے پورے 9 بجے ہوگا, 9 سے لے کے 9:30 بجے تک, تو لوگ جو ہیں وہ اس میں دیکھ سکتے ہیں, کیونکہ یہ ڈائریکٹ ٹیلی وائز ہوگا یہاں پہ ہمارا جو لوکل ٹی وی ہے اس کے اوپر, اور ہماری ویب سائٹ کے اوپر بھی, آپ یوٹیوب پہ بھی دیکھ سکتے ہیں پورا جو ہے. اس میں سب سے پہلے یہ ہوتا ہے کہ یہاں جو امریکن اینتھم ہے وہ ہوتا ہے, میئر تھوڑی سی اسپیچ کرتا ہے, اور اس کے بعد پھر فائر ورکس ہو جاتا ہے, وہ پورے آدھا گھنٹہ رہتا ہے وہ. اور اس میں ہم لوگ 35 سے کوئی $50,000 تک ہر سال لگاتے ہیں, تاکہ یہ کہ لوگوں کو کچھ انٹرٹینمنٹ ملے, خاص کر اس سال تو بہت ہی ضروری ہے کیونکہ لوگ گھر بیٹھ کے تنگ آ چکے ہیں. اور انسٹرکشن یہی ہے کہ آپ جو ہے وہ سوشل ڈسٹینس رکھیں اور زیادہ لوگ اکٹھے ایک جگہ نہ ہوں.
لیکن جہاں فائر ورکس ہوگا ورچولی نہیں ایکچولی, تو وہاں کیا صورتحال ہوگی, وہاں کتنے لوگ اکٹھے ہو سکیں گے اور کہاں ہوں گے وہ؟
گاڑیوں کے اندر کوئی ریسٹرکشن نہیں ہے, آپ جو ہے گولف کلب کے چاروں طرف گاڑی پارک کر سکتے ہیں, پارک کر کے گاڑی کے اندر بیٹھ کے دیکھ سکتے ہیں, گاڑی کے باہر آ کے لے, وہاں پہ آپ کو باربیکیو کی اجازت نہیں ہے, آپ دوبارہ نہیں جیسے نارمل لوگ کرتے ہیں اس کی اجازت نہیں ہے, لیکن وہاں کھڑے ہو کے آپ دیکھ سکتے ہیں. وہ بھی انہوں نے گاڑیوں کے اندر ڈسٹینس رکھا ہے کہ ایک دو گاڑیوں کے درمیان جو ہے وہ 6 فٹ کا, مطلب وہ نارمل ویسے بھی ڈسٹینس ہوتا ہے جب آپ لوگ کھلے علاقے میں پارک کرتے ہیں. تو وہ سٹی جو ہے ہمارے پولیس فورس جو ہے وہ اس کو پورا امپلیمنٹ کرے گی, میک شیور کہ زیادہ گیدرنگ نہ ہو, اور لوگوں کو میں نے ایڈوائز کرے گی, یہ ٹکٹ تو نہیں دیں گے ہم لوگ کیونکہ یہ موقع ایسا ہے, لیکن یہ کہ لوگوں کو بار بار ریمائنڈ کرتے کرواتے رہیں گے کہ یہ آپ سوشل ڈسٹینس جو ہے اور جو سٹی کے رولز ریگولیشن یا اسٹیٹ کے ہیں کو فالو کریں آپ.
اس انداز میں تو نہیں ہوگا جتنا دھوم دھام سے ہر سال ہوتا تھا, لیکن ایکچولی بھی ہوگا, فائر ورکس بھی ہوگا اور ورچولی بھی ہوگا کہ آپ لوگ اپنے گھروں میں بیٹھ کر بھی اس کو دیکھ سکیں گے لائیو, جیسا کہ اس مرتبہ خاص طور پر اہتمام ہو رہا ہے. تو کتنے اندازہ ہے آپ کو کہ لوگ ورچولی اس کو دیکھیں گے؟
میں لائف میں بتا سکتا ہوں, لاسٹ ایئر ہمارے یہاں 35,000 لوگوں نے دیکھا تھا کو, اس دفعہ 35 تو نہیں ہوں گے لیکن 8-10,000 اسی لیے لوگ جو ہے وہ دیکھیں گے ورچولی جو ہے گھر کے اندر. اب یہ کہ سوال یہ بھی ہوتا ہے کہ اگر آپ بیک یارڈ پہ دیکھ سکے تو ورچولی کون دیکھے گا, اگر لائیو آپ نظر آ رہا ہے گھر کے اندر سے تو وہ بھی, لیکن یہ کہ ورچولی بھی ہزاروں کے تعداد تو میں نہیں کہہ سکتا, ہزاروں کے تعداد میں لوگ ہوں گے جو ورچولی بھی دیکھیں گے اس کو. یہ تو کنٹینیو کے 2-3 شہر, بلکہ ہمارا جو دوسرا ایک سبر بھی یہاں پہ ہے انہوں نے یہ کیا ہے کہ لوگ چونکہ لوگ اکٹھے ایک دم ہو جاتے ہیں, اس کووڈ کی جو ہے ریگولیشنز کو فالو کرتے ہوئے انہوں نے یہ کہا کہ جی کہ ہم 3 جگہ کریں گے تاکہ لوگوں کو باہر آنے کی ضرورت نہیں اپنے گھر سے, ایک سٹی کے شروع میں, ایک سٹی کے مڈل میں, ایک سٹی کے اینڈ میں, تاکہ یہ بہت اچھا آئیڈیا ہے تاکہ لوگ گھر بیٹھ کے آرام سے, بلکہ گھر میں باربیکیو بھی کریں اور فائر ورکس بھی دیکھیں.
دیکھیے نا, ویئر دیر از اے ول دیر از اے وے.
اب دیکھیں نئی نئی چیزیں آ رہی ہیں, شروع ہو رہی ہیں, لوگ نہیں مینشن ہے, نیسیسٹی از دی مدر آف انوینشن.
کووڈ 19 نے ہر حالت سے, ہر صورتحال سے نمٹنے کے لیے ہمیں تیار کر دیا, اور ہم
جی ہاں کچھ لوگ جو
صحیح
میرے خیال جو لوگ مطلب اس کے خلاف تھے گھر سے کام کرنے کے یا نہیں کرنے کے یا جن کو ضرورت تھی اور جو کہتے تھے ان کو موقع نہیں دیا جاتا، لیکن اب مجبوراً جو ہے اب وہ لوگوں کو کرنا پڑ رہا ہے اور کچھ لوگ انجوائے کر رہے ہیں، کچھ لوگ اس سے بور ہو رہے ہیں،
بور بھی ہو رہے ہیں. عجیب صورت حال ہے، کچھ سمجھ میں نہیں آ رہا کہ یہ صورتحال کب تک رہے گی اور کیسے ہم اس سے نکلیں گے. کووڈ 19 کے دوران آپ نے کیا سیکھا ایز پولیس کمشنر؟ آپ نے کیا سیکھا؟
کووڈ 19 نے ہمیں کافی چیزیں سکھائی. ایک تو آپ کو جو ہے کیا کہتے ہیں، ایک پورا کانفیڈینس آ گیا کہ ٹھیک ہے جی ہم بیٹھ کے وہ کام کر سکتے ہیں جو ہم آفس میں کرتے تھے. دوسری بات یہ کہ ہم لوگ یہاں آن لائن پہ جو ہے زوم کی وجہ سے ہم اپنی میٹنگز ہولڈ کر سکتے ہیں، بلکہ پچھلے 3 ہفتوں میں میں نے خود میں 150 جو پولیس آفیسرز جو ہم لوگ رکھتے ہیں ان کے انٹرویوز کیے ہیں، جو کہ ہمیں ضرورت ہے کچھ پولیس آفیسرز کی، ہمیں 10 یا 12 رکھتے ہیں ہم، لیکن ہے کہ چونکہ اپلیکیشن آتی ہیں تو ہم حالانکہ وہی انٹرویوز ہم لوگ لائیو لیا کرتے تھے آفس میں جا کے یا کانفرنس رومز میں اور 15-20 منٹ لگاتے تھے. ابھی یہ کہ اس میں یہ ہوا کہ جب انٹرویو لیتے ہیں تو اس میں آپ اس کو ریکارڈ کر لیتے ہیں اور خدا نخواستہ اگر آپ کو کسی پہ شک ہوتا ہے تو اس کو آپ پیک کر کے تو دوبارہ اس کا آنسر ڈھونڈ سکتے ہیں. تو مطلب کہ ہمیں گریڈنگ میں اور کینڈیڈیٹ کو سمجھنے میں کافی آسانی ہوتی ہے اور ہوئی ہے اس دفعہ. تو مطلب یہ ہے کہ یہ نون بن رہا ہے کہ لوگ آن لائن پہ اس کو ریئلائز کر رہے ہیں کہ یہ بھی ایک افیکٹو ٹول ہے. اور گھر میں رہ کے پھر آپ کے پاس انڈیپینڈنٹ ہے، آپ گھر میں اپنی مرضی سے انٹرویو دیکھ سکتے ہیں، آپ روک سکتے ہیں، آپ اگر آپ نے 10 کینڈیڈیٹ ابھی انٹرویو دی ان کے کر لیے تو پھر آپ بعد میں جا کے رات کو بھی کچھ دے سکتے ہیں اپنے اون ٹائمنگز پہ. آپ کو یہ نہیں کہ ٹھیک ہے اتنے سے اتنے دن ہمیں یہ کرنا ہے. تو یہ چیزیں جو ہیں یہ کافی ہیلپ فل ہیں
اور انہوں نے ہمارے کاموں کو آسان بنا دیا. آن لائن کاموں نے، آن لائن جو ہم اپنے ڈیوٹیاں کرنے لگے اس نے ہمارے کام کو آسان بنا دیا، گو کہ اس میں ہمارے آورز بڑھ گئے، آورز بڑھ گئے کام کے، لیکن کام آسان بھی ہو گیا اور خوشی سے بھی لوگ کر رہے ہیں ان کاموں کو.
لیکن اس کا نقصان بھی ہے. نقصان یہ ہے کہ آپ دیکھیں نا بڑی بڑی بلڈنگیں جو کمپنیوں نے لی ہوئی ہیں ان کو کچھ ضرورت نہیں ہے تو وہ یہ کریں گے، اس سے لے آف کا بھی خطرہ ہے کیونکہ گھر بیٹھے آپ جتنے لوگ کام کر رہے ہیں اس کو پورا مانیٹر کر رہے ہیں. آپ جو گھر بیٹھے کام کرتے ہیں ان کو اسٹرکٹلی مانیٹر کیا جاتا ہے، اگر آپ آفس میں ہوتے ہیں تو اتنی مانیٹرنگ نہیں. اور یہ ہے کہ اب یہ بھی ہو رہا ہے کہ چونکہ لے آفس ہو رہی ہیں آپ کو کیا کہتے ہیں کام جو ہے وہ ڈبل لوگوں سے لے رہے ہیں کیونکہ اب آپ کا ٹائم جو ہے وہ پورا ویری پریشس ہے. تو یہ بھی ایک فیکٹر ہے جو لوگوں نے کمپلینٹس کی ہیں. اور مطلب یہ ہے کہ کمپنیز ہیں ان کو کافی فائدہ بھی ہو رہا ہے بجائے اتنے بل دینے کے، اور ٹریولنگ کا ٹائم جو ہے اس کا فائدہ ہے. لیکن اور دوسری بات جو نقصان یہ بھی ہے کہ جو لوگ پہلے باہر جاتے تھے ریسٹورینٹس وغیرہ میں کھانا لنچ ٹائم پہ کھاتے تھے ان بزنسز کو کافی فرق پڑے گا جو اسٹورس وغیرہ ہیں، کیونکہ لوگ گھر سے کام کر رہے ہیں، گھر سے کھانا کھا رہے ہیں، ریسٹورینٹ پہ بہت فرق پڑے گا.
ٹرانسپورٹیشن پہ فرق پڑے گا، لیکن اس کے ساتھ ساتھ نئے روزگار بھی تو پیدا ہو رہے ہیں.
ہاں مطلب وہی ہے نا کہ وہ اس کے پروز اینڈ کانس ہیں، جو ہر کوئی نئی چیز ہوتی ہے تو اس کے پرو کانس آپ کو نظر آ جاتے ہیں.
تو یہ ہاں کوئی نئی راہیں نکلیں گی، ریسٹورینٹس والے بھی کوئی نئی راہ نکال لیں گے اور وہ انوویشنز ہوں گی اسی میں، اور پہیا زندگی کا چلتا رہے گا چاہے وہ ورچوئل ہو یا حقیقی ہو. تو بہت شکریہ طلعت رشید صاحب، آپ نے ہمارے پروگرام کے لیے وقت نکالا.
دنیا بھر سے اہم خبروں، دلچسپ معلومات اور ویڈیوز کے لیے آپ آ سکتے ہیں ہمارے سوشل میڈیا پلیٹفارمز پر، facebook.com/urduvoa اور ٹویٹر اور انسٹاگرام پر @urduvoa پر ہمیں فالو کیجیے.
اور اب امریکہ کی یوم آزادی کے حوالے سے ایک رپورٹ جو ہمارے ساتھی مدثرہ منظر نے تیار کی ہے. اس رپورٹ کے مطابق امریکہ میں تارکین وطن نہ صرف اپنی زندگی بہتر بناتے ہیں بلکہ امریکی معیشت میں بھی اپنا کردار ادا کرتے ہیں، اور اس کی گنجائش امریکہ کے فاؤنڈنگ فادرز نے خود چھوڑی ہے. اس بارے میں ماہرین کیا کہتے ہیں، سنتے ہیں مدثرہ منظر کی اس رپورٹ میں.
امریکہ کا یوم آزادی کرونا وائرس کی وبا کے دوران ایک بڑے ملک کی بڑی آبادی کے لیے حوصلے اور ضبط کا پیغام ہے. امریکہ وہ ملک ہے جہاں دنیا بھر سے آئے لوگوں کی اکثریت نے زندگی کی بہتر تصویر دیکھی، اسے بہتر مواقع کی سرزمین کہا گیا، ایک ایسا ملک جہاں دنیا بھر کے رنگ و نسل کا امتزاج موجود ہے. اور جہاں روزگار کے مواقع ہر اس شخص کے لیے موجود ہیں جو اہلیت رکھتا ہے، آگے بڑھنا چاہتا ہے اور قانونی طور پر اس سرزمین پر موجود ہے۔ ہو سکتا ہے کچھ لوگوں کو اس سے مکمل اتفاق نہ ہو اور ان کا تجربہ مختلف ہو، تو ڈاکٹر زاہد بخاری کہتے ہیں کہ ایسا ہونا ممکن ہے۔ ڈاکٹر زاہد بخاری امریکہ کی جارج واشنگٹن یونیورسٹی کے سابق پروفیسر اور سینٹر فار اسلام اینڈ پبلک پالیسی کے ایگزیکٹو ڈائریکٹر ہیں۔ وہ کہتے ہیں امریکہ کے فاؤنڈنگ فادرز نے خود اسے ایک امپرفیکٹ یونین قرار دیا تھا اور کہا تھا کہ اس میں خامیاں موجود ہیں، اور وہ خامیاں آج بھی دیکھی جا سکتی ہیں۔
میرا خیال ہے امریکہ کا جو فاؤنڈنگ فادر نے بنایا، انہیں بھی اندازہ تھا کہ یہ شروع میں انہوں نے کہا کہ یہاں لیبرٹی بھی ہوگی، یہاں پہ اپرچونیٹی بھی ہوگی، یہاں پہ یہ سب چیزیں ملیں گی، اور اس طرح کا نظام بنایا انہوں نے، اور خود انہوں نے بھی تسلیم کیا کہ یہ ابھی امپرفیکٹ یونین ہے، ہم اس کو پرفیکٹ بنانا چاہتے ہیں، تو انہوں نے اس کو تسلیم کیا۔ تو وہی چیز ابھی تک آ رہی ہے کہ یہاں مختلف گروپس آتے ہیں، امیگرینٹس آتے ہیں، ان کے ساتھ زیادتیاں بھی ہوتی ہیں، لیکن ان کو اتنے مواقع ملتے ہیں انفرادی طور پہ بھی اور اجتماعی طور پہ بھی ان سارے گروپس کو، کہ وہ یہاں پہ ان کو جو اپرچونیٹی مل رہی ہیں، جو سول لبرٹیز ہیں، جو ان کو قانون کی حکمرانی ہے، اور اس میں جو دوسرے گروپس نے بھی کام کیا اسے سیکھتے ہوئے، وہ بہت آگے جا سکتے ہیں۔ اور یہاں اتنی مثالیں ہیں، یعنی ہر جو مختلف مائنورٹیز آئی ہیں ان کی، تو یہ یقیناً ایک طرف مشکلات بھی ہیں، ایک طرف ریسزم بھی ہے جسے آج کل بھی وہ بہت بات چل رہی ہے، لیکن ساتھ ہی ساتھ جو امریکہ کی خوبی یہ ہے کہ نظام میں ایسی لچک ہے کہ وہ نئے گروپس کو وہ اپنے اندر سموتا بھی ہے اور ان کو آگے بھی جانے کے مواقع بھی فراہم کرتا ہے۔
شکاگو اسٹیٹ یونیورسٹی میں مارکیٹنگ اور انٹرنیشنل بزنس کے پروفیسر ڈاکٹر ظفر بخاری کہتے ہیں کہ امریکہ اگر تارکین وطن کو زندگی کے بہتر مواقع دیتا ہے تو دنیا بھر سے آئے لوگ اپنی قابلیت اور صلاحیتوں سے اس ملک کو فائدہ بھی پہنچاتے ہیں۔
جو اچھی چیزیں دیتا ہے وہی دیتا ہے، کہ اگر آپ امریکہ میں 30 سال 35 سال 40 سال جتنے عرصہ بھی اگر آپ جاب کر لیں یا آپ بزنس کر لیں اور کچھ کر لیں، اور اگر آپ رولز اینڈ ریگولیشنز کو فالو کریں اور ان گائیڈ لائنز کو فالو کریں، تو آپ کو نہ صرف سوشل سیکورٹی ایک اچھی پینشن کی صورت میں مل سکتی ہے، بلکہ آپ کو ایک طریقے سے یہ ہے، اگر آپ اپنا ایک پرسنل پورٹ فولیو بھی کریٹ کر لیتے ہیں پینشن کا، تو آپ کو وہ بھی۔ تو
دنیا کی اس سب سے بڑی معیشت میں جہاں کاروبار کے مواقع موجود ہیں، وہیں ایک عام شہری، خواہ اس کا تعلق دنیا کے کسی بھی خطے سے ہو، امریکی شہریت رکھتا ہے تو اسے ہر شہری آزادی اور تمام شہری حقوق بھی حاصل ہو جاتے ہیں۔ ڈاکٹر زاہد بخاری کہتے ہیں آزادی اظہار کے بعد امریکی مسلمانوں نے سب سے زیادہ سہولت آزادی مذہب میں محسوس کی ہے۔
تو اس لحاظ سے ہر گروپ کے لیے جو یہاں کی جو بات سمجھنے کی ہے کہ نظام ایسا ہے کہ جس میں جو ہم پہلے بھی بات کرتے رہے ہیں کہ جیسے مسلمان بھی کہ وہ یعنی ایک طرف وہ یعنی سویٹ ڈریمز میں بھی ہیں اور نائٹ میئرز میں بھی ان کو ساتھ گزارا کرتے ہیں، لیکن بارہ مواقع ہیں، مسجدیں ہیں، مواقع ادارے ہیں، افراد کو آگے بڑھنے کا ہے، ان کو اپنے جو ان کا فیلڈ ہے اس میں اپنے آپ کو منوانے کا ہے، یہ سب چیزیں ساتھ ساتھ موجود ہیں یہاں پہ، جو شاید اپنے بیک ہوم اتنی میسر نہ تھی۔
ڈاکٹر زاہد بخاری کہتے ہیں وہ 1983 میں امریکہ آئے تھے اور یہیں انہوں نے ڈاکٹریٹ کی ڈگری لی، مختلف یونیورسٹیوں میں پروفیسر بھی رہے اور مسلمانوں کے بہت سے سینٹرز کے ڈائریکٹر بھی رہے اور آج بھی ہیں، اور اس دوران انہوں نے مختلف ادوار دیکھے جن میں ایک دور 9/11 کے بعد کا بھی تھا۔
سپٹمبر 11 کے بعد ایک بہت ہی ایسا مسئلہ آیا، کئی سال ایسے گزرے ہیں کہ جس میں ایف بی آئی بھی پیچھے ہے، پولیس بھی پیچھے ہے، جس میں قوانین بھی ایسے بن رہے ہیں، پیٹریوٹک ایکٹ بنا، بڑے بے شمار لوگوں کی گرفتاریاں بھی ہوئی ہیں، بے شمار لوگوں کو جانا بھی پڑا، لیکن اگر آپ پچھلے 19-20 سال کا جائزہ لے لیں تو آپ کو مساجد کی تعداد میں بھی گروتھ نظر آئے گی، آپ کو مساجد میں جانے والوں کی تعداد میں بھی گروتھ نظر آئے گی، آپ کو مسلمان اداروں میں بھی آئے گی، پابندیاں بھی لگی ہیں بلا شبہ، کئی ادارے ریلیف کے بند ہو گئے ہیں، ان کو ضبط کر لیا گیا، رقم ضبط کر لی گئی، لوگ جیلوں میں ہیں، تو اس پہ بھی سٹرگل جاری ہے، لیکن بعد میں دوسرے ریلیف کے ادارے بند بھی رہے ہیں، یہاں پہ काम भी कर रहे हैं, उनका फोकस भी और ज्यादा बेहतर हो रहा है, पॉलिटिकल इन्वॉल्वमेंट भी बढ़ रही है। और मुसलमानों ने मेरा ख्याल पिछले 20 साल में जो सियासी सफर है वो 40-50 साल का तय कर लिया।
नस्ली इम्तियाज के खिलाफ अमरीका में हालिया तहरीक के बारे में डॉक्टर जायद बुखारी का कहना है की ये अमरीकी निज़ाम की खूबसूरती है की यहाँ नाइंसाफी के खिलाफ आवाज उठाने वालों में सिर्फ मकामी अमरीकी ही नहीं बल्कि उनमें दीगर मुल्कों से यहाँ आकर आबाद होने वाले भी शामिल होते हैं और इसी तरह नस्ली इम्तियाज के खिलाफ तहरीक में मुसलमान भी शामिल हैं। शिकागो यूनिवर्सिटी के डॉक्टर जफर बुखारी कहते हैं कि अमरीका की खूबसूरती ये भी है कि यहाँ की हुकूमत को बिजनेस फ्रेंडली कहा जाता है।
देखिए एक अच्छी बात यह है अमेरिका ऐसा मुल्क है जहाँ पर कि मेरा अपना तौर पे बिजनेस पढ़ाने के बाद बिजनेस प्रैक्टिस करने के बाद ये तजुर्बा हुआ है कि दुनिया का वाहिद मुल्क है जहाँ पर के हर लेवल पे जो है ना गवर्नमेंट बड़ी फ्रेंडली बिजनेस फ्रेंडली गवर्नमेंट है
जो ऐसे लोगों की हौसला अफजाई करती है जो कारोबार करना चाहते हैं, खास तौर पर छोटे कारोबारों के लिए मौके ज्यादा हैं।
जहाँ पर स्मॉल बिजनेस किस तरीके से बैठ करता है, स्मॉल बिजनेस की अंडरस्टैंडिंग के लिए हमें इसको तीन डायमेंशन से देखना पड़ेगा। एक डायमेंशन वो है जो कि स्मॉल फार्मर्स होते हैं, इसको हम एग्रीकल्चर एरिया कहते हैं इकोनॉमी का। दूसरा जो डायमेंशन है वो है जिसे कि हम कहते हैं मर्चेंडाइजिंग। मर्चेंडाइजिंग ये होता है कि उसमें तमाम जो ये हम रिटेल स्टोर आते हैं, सुपर मार्केट्स आ जाती है और ये तमाम ये चीजें आती है। और जो तीसरा एरिया है वो है मैन्युफैक्चरिंग का। तो इन तीन एरिया में अगर आप देखें तो वो मैन्युफैक्चरिंग जो कि बेसिक ह्यूमन नेसेसिटीज के साथ डील करती है, जिसमें कि फार्मास्यूटिकल है, इसमें फूड प्रोसेसिंग है, इसमें डेयरी है, इसमें पर्सनल केयर है, इसमें वाटर है, बेवरेजेस है, ये तमाम ही प्रोडक्ट इनकी इसकी मैन्युफैक्चरिंग पे अफेक्ट इसलिए नहीं पड़ा कि ये सब रोजमर्रा की जरूरियात जिंदगी से कनेक्टेड है। तो ये जो इंडस्ट्री थी इसमें अमेरिकन इकोनॉमी की जो सबसे बड़ी खूबसूरती है वो ये है कि इसका जो मेन कंट्रीब्यूशन है मोर देन समझे 90% जो कंट्रीब्यूशन है वो इसमें स्मॉल बिजनेसेस का है। तो वो इतना डिसेंट्रलाइज मॉडल है कि इसके अंदर छोटी छोटी फैक्ट्री होती है जहाँ पर के 100 से भी कम या 20 या 25 इवन 5 लोग काम कर रहे होते हैं लेकिन वो फैक्ट्रियां चलती रहती हैं।
उन्होंने बताया कि 1980 में वो स्कॉलरशिप पर अमरीका आए थे, फिर यही MBA और डॉक्टरेट की और अब एक अरसे से शिकागो यूनिवर्सिटी में पढ़ा रहे हैं। वो कहते हैं अमरीका में अगर कोई बेहतर मकाम हासिल करना चाहता है तो उसे अमरीका आकर तालीम जरूर हासिल करनी चाहिए। उन्होंने बताया कि अमरीका की मईशत ऐसी है कि दीगर ममालिक ने इसके मॉडल को अपना कर अपनी मईशत को बेहतर बनाया है। उन्होंने कहा कि अमरीका की मईशत में एक खूबसूरत बात यह है कि कोरोना वायरस की वबा जैसे मखदूश हालात में भी यहाँ जून के महीने में 4.8 मिलियन मुलाजमतें पैदा हुई हैं।
अभी जो रिपोर्ट आई है कल US डिपार्टमेंट ऑफ स्टैटिस्टिक्स की, उसमें अमेरिका में तकरीबन कोई 4.8 मिलियन नई जॉब्स क्रिएट हुई हैं सिर्फ जून 2020 में। तो आप ये देखिए कि ये कितना इनका एक समझे कि इकोनॉमिक पॉलिसीज की खूबसूरती है कि पेंडेमिक होने के बावजूद भी और जो जॉब्स लॉस्ट हो गई थी वो जॉब्स दोबारा क्रिएट हो गई है।
अमरीका एक बड़ा मुल्क है, दुनिया की सबसे बड़ी ताकत और इंतहाई मजबूत जमहूरियत, फिर भी कुछ न कुछ ऐसा होता है कि लोगों को शिकायत पैदा हो जाती है। मगर ये बात भी याद रखने की है कि कोई तूफान आए या जलजला अमरीका इमदाद जरूर रवाना करता है। कोरोना वायरस की इस वबा में भी उसने दीगर मुल्कों को इमदाद की पेशकश की है। डॉक्टर जफर बुखारी कहते हैं लोग अमरीका को उसकी खारजा पॉलिसी के तनाजर में देखने की कोशिश करते हैं।
वो अमेरिका को सिर्फ एक पर्सपेक्टिव में लेते हैं और वो है कि अमेरिकन गवर्नमेंट की फॉरेन पॉलिसी। अमेरिकन गवर्नमेंट की फॉरेन पॉलिसीज में अपना फायदा या नुकसान दोनों हो सकता है, उसमें पॉजिटिव पॉइंट्स भी हो सकता है, उसमें नेगेटिव पॉइंट्स भी हो सकता है, उसमें टू और फार की सिचुएशन होती है। लेकिन जब हम अमेरिका को एज ए कंट्री देखते हैं और जब खासतौर पर जो आपका एक स्पेसिफिक क्वेश्चन था इसकी इकोनॉमी के ऊपर, तो उसमें फिर बाहर की दुनिया को या इवन अमेरिका में रहने वाले लोगों को भी हमें इस पॉइंट पे एजुकेट करना पड़ता है कि अमेरिकन इकोनॉमी इटसेल्फ जो है बहुत स्ट्रांग इकोनॉमी है और उसकी वजह सबसे बड़ी ये है कि इनके पॉलिसी मेकर्स ने जिस किस्म की इकोनॉमिक पॉलिसीज बनाई इसमें कि फिजिकल और मॉनिटरी पॉलिसी का भी बहुत बड़ा अमल दखल है, उन पॉलिसीज का इफेक्ट जो है वो एक आम आदमी तक बहुत आसानी से पहुंच जाता है.
यही सम्राट हैं जिनके हुसूल के लिए लोग दुनिया भर से अमरीका आना चाहते हैं, क्योंकि यहाँ वो मुश्किलात का सामना करने को भी तैयार हो जाते हैं, कानून की पाबंदी भी करते हैं और मेहनत भी. और हमारे माहिरीन कहते हैं कि अमरीका का सिस्टम ऑफ गवर्नेंस दुनिया भर के मुल्कों के लिए एक मिसाल है.
जो इनका सिस्टम ऑफ गवर्नेंस है, चूंकि ये चीज जो कि मैं समझता हूँ कि हमें अपने लोगों को खासतौर पे एजुकेट करना चाहिए, सिस्टम ऑफ गवर्नेंस जो है ना, इसका बहुत बड़ा अमल दखल है इकोनॉमिक डेवलपमेंट के साथ. अगर आपका गवर्नेंस सिस्टम जो है वो अगर सपोर्ट नहीं कर रहा है आपकी इकोनॉमिक डेवलपमेंट को, तो चाहे आप उस सिस्टम ऑफ गवर्नेंस में हजार साल गुजार दें, आप हजार साल की तरफ नहीं कर सकेंगे. आपको वो सिस्टम देखना है
जो यहाँ आकर बसने वालों को भी समर बार करता है. मुदस्सिर मंजर, वॉइस ऑफ अमेरिका, वॉशिंगटन.
इसके साथ ही वॉइस ऑफ अमेरिका वॉशिंगटन से आज का ये प्रोग्राम खत्म होता है. यास्मीन जमील को इजाजत दीजिए.
इस प्रोग्राम में जो नुक्ताहाए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी नहीं करते.
हमारे साथ इस वक्त मौजूद हैं बफलो न्यूयॉर्क से, बफलो स्टेट यूनिवर्सिटी में कम्युनिकेशन डिपार्टमेंट के प्रोफेसर फैजान हक, जो यहाँ अमरीका में एक मुमताज मीडिया एनालिस्ट हैं. तो उनसे पूछते हैं कि कोविड-19 के दौरान अमरीका में और आलमी सतह पर जो ग्लोबल मीडिया था उसने इस वबा की रिपोर्टिंग किस अंदाज में की और किस हद तक मुस्तनद रिपोर्टिंग की. अस्सलाम वालेकुम प्रोफेसर फैजान हक साहब.
जी वालेकुम अस्सलाम यास्मीन, अल्लाह ताला आपको खुश रखे और आपको महफूज रखे और हमारे नाज़रीन को भी जो सुन रहे हैं, हमारे सामईन को भी जो सुन रहे हैं. तो जैसे आपने फरमाया, अगर हम मीडिया का उर्दू तर्जमा ज़राए इबलाग कर लें और हम अपनी इस गुफ्तगु के लिए हमें इबलाग का नाम दे देते हैं, वो यूँ है कि जो मीडिया है या इबलाग जो है उसमें उनके कई आपको मालूम है कि पहलू होते हैं, लेकिन ऐसे दौरानिए में यानी कि जहाँ पर कोई जलजला हो, सैलाब हो या वबा हो या कोई ऐसी नागहानी मुसीबत आ जाए या मुश्किल आ जाए इंसान के लिए, इंसानों के लिए, तो उनके जो फराइज हैं उनमें थोड़ी सी तब्दीली वाकई हो जाती है. सबसे पहली बात तो यह है कि उन्हें सही मालूमात पहुंचानी है और अपने सुनने वालों और देखने वालों के लिए, और सही मालूमात में सही एदाद शुमार यानी सही होने चाहिए ताकि जो जानने वाले हैं वो अपने बारे में सही फैसला कर सकें कि उन्हें क्या करना है. जो दूसरी बात आ जाती है कि उनको आगाही देना यानी कि उन्हें मालूमात देना ऐसी जिससे उनकी मदद हो, माहिरीन को बुलाकर लेकर आना, उनको बताना कि वो क्या एहतियाती तदाबीर कर सकते हैं, किस जगह जा सकते हैं, कहाँ महफूज ठिकाने हैं और जो कुछ भी उससे मुतल्लिकात हैं वो उनको मालूम होनी चाहिए. और जो तीसरी और आखिरी चीज है वो ये है कि लोगों का हौसला बुलंद रखना या उनके रद्द अमल जो है उसको एक खास नहज पे रखना ताकि वो लोग जो हैं वो मतलब ये कि नफ्सियाती लिहाज से या माशरती लिहाज से मफलूज ना हो जाएं, क्योंकि बाज़ औक़ात ऐसी सूरत हाल होती है जब ऐसी मुश्किलात होती हैं कि लोगों का हौसला बुलंद रखना जो है वो बताते खुद एक बहुत बड़ा जिहाद बन जाता है, एक बहुत बड़ी नेकी है जो हमें करनी चाहिए. तो इस सिलसिले में अगर हम इन तीन चीजों को देखें तो हम देखते हैं कि मालूमात में तो उन्होंने या शुमारियात जो उन्होंने दी, एदाद शुमार जो मुहैया किए इन्होंने मीडिया वालों ने या ज़राए इब्लाग ने, तो उसमें हम देखते हैं कि कुछ जो थे वो सियासी तौर पे कुछ मुतासिर होके कुछ लोग बढ़ा चढ़ा के बता रहे थे, कुछ लोग कम करके या उसका इफेक्ट कम करने की कोशिश कर रहे थे. तो इसमें जो लोग ज्यादा बैलेंस थे ज़राए इब्लाग उनकी क्रेडिबिलिटी या उनकी जो साख है वो ज्यादा बेहतर हुई. और आगाही में जो लोग एक्सपर्ट्स को लेकर आए, माहिरीन को लेकर आए, जो अगर अच्छे माहिरीन थे और वो ये नहीं कि अगर जाहिर अगर बीमारी का है तो आप किसी डॉक्टर को लेकर आएंगे जो उस बीमारी से वाकिफ है, ये नहीं कि आप एक फिल्म स्टार को ले आए और एक म्यूजिशियन को ले आए और वो अपना ओपिनियन देना शुरू कर दे. तो और इसमें और फिर हौसला बरकरार रखना, तो ये भी सियासी तौर पे बहुत मुतासिर हुआ. जो लोग کسی بھی حکومت کے مخالف تھے, وہ کہتے تھے کہ بس اب آپ کوئی صبح نہیں ہونے والی, بس آج رات ہی ہم سب ختم ہو جائیں گے. اور جو لوگ جو حکومت کے ساتھ تھے وہ کہتے تھے سب ٹھیک ہے. اور اس میں اس 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 کوشش میں جو ہوتا یوں ہے کہ عوام جو ہیں ان کو معلومات صحیح نہیں مل پاتی اور میڈیا جو ہے وہ اپنا کام صحیح نہیں کر پاتا.
تو آپ کیا سمجھتے ہیں کہ پھر کیا جو میڈیا ہے, خاص طور پر اگر ہم انٹرنیشنل میڈیا کی بات کریں, اس کا اس کی سکسس سٹوری پھر کیا ہے؟
اس میں دیکھا ہے کہ جو نیوٹرل میڈیاز ہیں ان کی ساکھ بہت بہتر ہوئی ہے, یعنی کہ وہ لوگ جو کہ صحیح معنوں میں حقائق سامنے لے کے آ رہے تھے, معلومات دے رہے تھے, اچھے ماہرین کو انہوں نے رکھا. تو ہم نے دیکھا بہت سے لوگ جو تھے ایسے میڈیا جو ہاؤسز ہیں یا جن کی ٹریڈیشنلی جیسے آپ کا وائس آف امریکہ ہے, اس طرح اور بھی ہیں, بی بی سی ہے, اس قسم کے جو جو نیوٹرل میڈیا والے ہیں ان کی ساکھ بہتر ہوئی ہے, جنہوں نے صحیح معلومات پہنچائی. پاکستان میں بھی دوسرے میڈیا ہاؤسز تھے جنہوں نے اچھی معلومات اور اچھے ماہرین کو رکھا, ان کی ساکھ بہتر ہوئی. لیکن جو اس سیاسی چپلش یا کشمکش کا شکار ہو گئے کہ ہم نے کسی کو بچانا ہے, کسی کو اچھا دکھانا ہے, کسی کو برا دکھانا ہے, تو ان کے ساتھ ہوا یوں کہ میں نے خود کئی بار دیکھا کہ میں خود وہ چینل بدل لیتا تھا یا سورس بدل لیتا تھا پڑھنا, جو کسی ایپ کو اگر مجھے دیکھنا ہے تو میں ایسی انفارمیشن پہ جاتا رہا جہاں مجھے میری معلومات مجھے مل جائیں, تاکہ مجھے پتا چلے کہ ہو کیا رہا ہے. یہ نہیں کہ جو ہو رہا ہے وہ اس کی اطلاعات جو ہیں ان میں کہا جا رہا ہے کہ یہ اطلاعات تو یہ ہیں مگر یہ بات یوں نہیں ہے, یوں ہے کیونکہ اس طرح ہے. تو یہ اس قسم کی جو سیاسی جھکاؤ والی جو نیوز ہوتی تھی وہ خاص کر ایسی جگہ میں جب لوگ بہت پریشانی کا شکار ہوں بہت مشکل ہو جاتی ہے پھر فیصلہ کرنا کہ کیا غلط ہے کیا.
تو پھر آپ نے کیا دیکھا کہ باہر تو میڈیا نے معلومات پہنچائیں اور لوگوں نے ان پر عمل بھی کیا جو مستند میڈیا نے ان کو خبریں دی, تو آپ سمجھتے ہیں کہ پبلک کو میڈیا نے واقعی بہت زیادہ فائدہ پہنچایا؟ اگر میڈیا اپنا رول پلے نہ کرتا تو لوگ اپنے ماسک نہ پہن رہے ہوتے, لوگ دستانے پہن کر نہ باہر جا رہے ہوتے, لوگ سوشل ڈسٹینسنگ کا خیال نہ کر رہے ہوتے, تو یہ میڈیا کا آپ سمجھتے ہیں کہ ایک بہت 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 لحاظ سے ایک کامیاب کردار رہا اور ہے؟
جی جی بالکل, میرے خیال میں میڈیا نے اس لحاظ سے جو ہے لوگوں کی عوام کی بہت خدمت کی ہے کہ انہوں نے ان کو بتایا محفوظ رہنے کے طریقے کون کون سے ہیں, لوگ کیا کیا کر سکتے ہیں, اور بڑی اچھی اچھی سٹوریز بھی سامنے آئیں. لیکن آپ نے یہ بھی دیکھا ہوگا کہ لوگ جو روایتی میڈیا یا روایتی ذرائع ابلاغ ہیں اس سے ہٹ کر لوگ اب سوشل میڈیا جو ہے اس کی طرف جا رہے ہیں, اور سوشل میڈیا کے ذریعے بہت سی انفارمیشن معلومات جو ہیں وہ لوگوں کو مل رہی ہیں ایک دوسرے سے, اور ایک سیکنڈ میں لوگ, آپ نے دیکھا ابھی یہ جو بلیک لائف میٹر کی موومنٹ ہے اس میں ویڈیوز کس طرح وائرل ہو گئے, سب چیزیں وائرل ہو جاتی ہیں, تو اس حساب سے لوگ جو ہیں ان کی وہ اتنے زیادہ ان کا انحصار نہیں رہا روایتی میڈیا پر, اب وہ ہیں وہ خود میڈیا بن کی ایک سورس بن گئے ہیں. اور یہ فارچونیٹلی انفارچونیٹلی خوش قسمتی سے یا بد قسمتی سے یوں ہے کہ جب لوگ ایسا کرتے ہیں تو وہ ایسی انفارمیشن جو ہے وہ ایک روزمرہ کے کا حصہ بن جاتی ہے بیانیے کا, جو کہ جس کا تعلق جو جس کی کوئی حقیقت نہیں ہوتی یا جس کے پیچھے کوئی کریڈیبلٹی اس کی نہیں ہوتی, وہ مصدر نہیں
ہوتی. یہی سوال میرا آپ سے.
اور اس کا بہت خطرہ ہوتا ہے, اس سے عوام کو بہت خطرہ ہوتا ہے, اور ایسے میں روایتی جو میڈیا ہے جو ذرائع ابلاغ ہیں ان کو فوراً اس کا نوٹس لے کر جو ہے بات کرنی چاہیے لوگوں کو. لوگوں کو آپ نے تعلیم دینی ہے, ان کو ایجوکیٹ کرنا ہے کہ یہ ایسے نہیں ایسے ہے. اور اس لحاظ سے جو کلپس بہت سے جو وائرل ہوئے ہیں روایتی میڈیا کے وہ ایسے ہیں جہاں پہ ان کی بہت اچھی انفارمیشن انہوں نے دی اور اچھی کہانیاں پیش کی, خاص کر حوصلہ بلند رکھنے والی کہانی.
ٹھیک, تو آپ یہی کہہ رہے ہیں کہ سوشل میڈیا کا جو رول ہے وہ ایک لحاظ سے تو اچھا رہا کہ بہت ساری معلومات انہوں نے مستند بھی پہنچا دی, لیکن غیر مستند معلومات بھی جب وائرل ہوئی تو اس کو وہ نقصان دہ تھیں لوگوں کے لیے, عام پبلک کے لیے. لیکن روایتی میڈیا نے پھر آگے بڑھ کر ان کا توڑ پیش کیا کہ نہیں, یہ معلومات درست نہیں ہیں, یہ اصل معلومات یہ ہیں. تو یہ رہا دونوں میڈیا, جو روایتی بھی اور جو सोशल मीडिया है, इन दोनों ने अपना अपना किरदार अदा करने की कोशिश की है और कर रहे हैं, लेकिन अब होना क्या चाहिए, एक कोई खास चीज आनी चाहिए इस, जो खासतौर पर सोशल मीडिया को आप समझते हैं कि किस तरह सही किया जाए और किस तरह उसके रोल को और बेहतर किया जाए?
देखिए, जो जो सोशल मीडिया है उसका उसका कोई इलाज इस लिहाज से नहीं है, हर कोई जैसे मैं आप जो भी हैं, हम अगर गली सड़क पे घूम रहे हैं तो मैं जो उनसी मर्जी चीज चाहूँ उसको मैं उसकी वीडियो बनाकर तस्वीर लगाकर उसके साथ कैप्शन लगा के मैं लगा सकता हूँ। लेकिन जो उस वक्त जब ये ऐसा होता है तो लोगों को मालूमात तो मिलती है लेकिन उसकी ऑथेंटिसिटी का पता नहीं होता। जो रवायती इलाज है उनके पास इतने रिसोर्सेज नहीं है कि वो हर एक तस्वीर और हर एक वीडियो को जाकर देखें। तो इसमें जो हुआ यूं है कि जब से ये मालूमात इकट्ठी करना, ये चीजें इकट्ठे करना अवाम के हिस्से में आ गया है तो अवाम ही अवाम की को दुरुस्त कर रहे हैं, वो ही कहते हैं कि नहीं ऐसे नहीं ऐसे है। अब लेकिन उसका जो सबसे मुश्किल बात है वो ये है कि अगर मैं एक ग्रुप में कंटेन हूँ, चाहे वो व्हाट्सएप का ग्रुप है कोई, तो मैं उसी ग्रुप में सर्कुलेट होती रहेगी चीज जब तक कि ये कहीं और ना पहुंच जाए। तो इस ये जो कंटेनमेंट है ये सेल्स की, ये के एरिया में एक जगह मालूमात जो है कंसंट्रेट हो जाती हैं, उसका बहुत नुकसान होता है। और इस और ये मीडिया को मेरे ख्याल में जो हमारे अच्छे रवायती राय इतलाव हैं उनको ये करना चाहिए कि जो ऐसे बहुत से ग्रुप्स हैं उनके अंदर उनको मौजूद होना चाहिए ताकि उनकी इंफॉर्मेशन जो कि सर्कुलेट हो रही है उसको चैलेंज किया जाए। क्योंकि जितना जैसे जैसे वो इसको चैलेंज करते जाएंगे लोगों की डिपेंडेंसी उन पर खुद बहुत बढ़ती जाएगी और जब इनसार बढ़ जाएगा तो उनकी क्रेडिबिलिटी में इजाफा हो जाएगा और वो सोशल मीडिया का ये जो नेगेटिव जो ट्रेंड है इसके खिलाफ जो है ये उसको उनके पास एक अच्छा टूल आ जाएगा, एक अच्छी तरीके से वो उसको उसकी उसकी इस्लाह कर सकते हैं।
तो जब तक के सोशल मीडिया के लिए कोई कवानीन ऐसे नहीं आते जिस पर सब अमल कर सकें, यही एक वाहिद तरीका है जिसके जरिए हम सोशल मीडिया को कंट्रोल तो नहीं कर सकते लेकिन उसकी जो गैर मुस्तनद चीज़ें हैं उनको मुस्तनद तौर पर सामने लाकर रोल प्ले कर सकते हैं। बेहद शुक्रिया प्रोफेसर फैजान हक साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। थैंक यू,
बहुत मेहरबानी, शुक्रिया,
थैंक यू जी, अल्लाह हाफिज़।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप जो गूगल प्ले और ऐप स्टोर पर दस्तयाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
और सोशल मीडिया COVID-19 से मुतालिक गैर मुस्तनद खबरों को किस हद तक फैला रहा है और इसके क्या असरात सामने आ रहे हैं, इस बारे में हमारे टेलीविजन के साथी इमरान जदून ने जो रिपोर्ट तैयार की है वो हम इस वक्त आपके लिए पेश कर रहे हैं।
हालिया हफ्तों में बरतानिया भर में 5G मोबाइल टेलीकॉम के दर्जनों पोल्स को नजर आतिश किया गया है। पुलिस का कहना है कि बहुत से हमले इस गलत अकीदे से मुतासिर होकर किए गए हैं कि 5G टेक्नोलॉजी कोरोना वायरस की वबा से मुंसलिक है। किंग्स कॉलेज लंदन और पोलिंग कंपनी एस्पोस मोरी की रिसर्च से इस तरह के साजिशी नजरियात पर यकीन और खबरों के लिए नशरियाती या प्रिंट मीडिया के बजाय सोशल मीडिया पर इनसार के बीच मजबूत ताल्लुक देखा गया है। ऐसे अफराद में से जो यकीन रखते हैं कि कोरोना वायरस बिल्कुल ही नहीं है, तकरीबन 56% लोगों ने फेसबुक को अपनी खबरों का बुनियादी जरिया करार दिया है।
और हमें पता चला कि जो लोग ये जानते हुए भी कि उनमें कोरोना वायरस की अलामत थी बाहर गए या काम पर गए, वो अपनी मालूमात सोशल मीडिया से हासिल करने का ज्यादा इम्कान रखते हैं।
बरतानवी कानून साज डेमियन कॉलिंस का कहना है कि इससे सेहत आमा को ऐसा खतरा हो सकता है जिससे निमटना जरूरी है। उन्हें इस बारे में भी फिक्र है कि सोशल मीडिया वैक्सीन के प्रोग्राम में क्या किरदार अदा करेगा।
अगर हम एक ऐसे मकाम पर पहुंच गए जहां वैक्सीन बन जाती है और वैक्सीन के मौसर ठहरने के लिए हमें लोगों की अक्सरियत को इसके इस्तेमाल के लिए आमादा करने की जरूरत है, तो जरूरी होगा कि लोगों को इस पर एतमाद हो। और अगर लोग वैक्सीन के बारे में साजिशी नजरियात और झूठ फैलाते रहे और दूसरों को इसे ना लेने पर कायल करने की कोशिश करते रहे, तो फिर ये सेहत आमा के लिए एक संगीन खतरा हो सकता है।
फेसबुक, यूट्यूब और ट्विटर का कहना है कि उन्होंने कोविड-19 के बारे में गलत मालूमात से मुतालिक लाखों वीडियोस और पोस्ट हटाई हैं जिनसे नुकसान हो सकता है, लेकिन सोशल मीडिया कंपनियां मुतादिद मुहाजों पर रद्द अमल का सामना कर रही हैं। स्टारबक्स और कोका कोला समेत 150 से ज्यादा कंपनियों ने गलत इत्तलाआत और नफरत अंगेज तकारीर के खदशात पर फेसबुक पर इश्तहार खरीदना बंद कर दिए हैं। इसी के साथ अमरीकी सदर सारिफीन के मवाद के लिए सोशल मीडिया कंपनियों को हासिल कानूनी इस्तेसना खत्म करने की कोशिश कर रहे हैं, क्योंकि हालिया दिनों में ट्विटर ने सदर ट्रंप के एक ट्वीट पर फैक्ट चेक का नोटिस लगाया था।
अगर ट्विटर मुअज्जज़ ना होता और आप इस तरह के बंदे को जज और ज्यूरी बनने दें, तो जहाँ तक मेरा ताल्लुक है मुझे लगता है आप इसे बंद कर दें, लेकिन मुझे ऐसा करने के लिए कानूनी अमल से गुजरना पड़ेगा।
ये सबूत कि सोशल मीडिया कोरोना वायरस की वबा से मुतालिक झूठी मालूमात को तेजी से फैलने में मदद दे रहा है, मुमकिन तौर पर सोशल मीडिया कंपनियों पर ऐसी मालूमात को सख्ती से रोकने के लिए दबाव बढ़ेगा। हेनरी रिजवाल के साथ इमरान जदून, वॉइस ऑफ अमेरिका।
सोशल मीडिया पर गैर मुस्तनद खबरों की रोकथाम के लिए अब दबाव बढ़ रहा है, ताहम इस मीडिया को कुछ लोगों ने कोविड 19 के फैलाव को रोकने के लिए मुस्तनद मालूमात फराहम करने के लिए भी इस्तेमाल किया, खासतौर पर मजाहिया शायरी और म्यूजिक के इम्तजाज के साथ। इस वक्त हम आपकी मुलाकात एक ऐसे ही प्रोफेसर से करा रहे हैं जिन्होंने सोशल मीडिया को इसी तरीके से इस्तेमाल किया। नाम है इनका हसीब आलम खान, जो रावलपिंडी से टेलीफोन पर हमारे साथ हैं। तो इनसे गुफ्तगू का आगाज करते हैं। अस्सलाम वालेकुम हसीब आलम खान साहब। हसीब आलम खान, आप रावलपिंडी से हमारे साथ हैं और फिनकॉम कॉलेज में आप बिजनेस और इकोनॉमिक्स पढ़ाते हैं और आपने सरहद यूनिवर्सिटी से मास्टर्स किया था बिजनेस एडमिनिस्ट्रेशन में, और 20 साल से आप इसी शोबे से वाबस्ता हैं और इस वक्त फिनकॉम कॉलेज रावलपिंडी में बोर्ड ऑफ डायरेक्टर में भी शामिल हैं। तो कुछ बताइए कि जो मैंने इतना लंबा तारुफ कराया है वो मैंने क्यों कराया है, अब हमारे सुनने वालों को बताइए।
बहुत शुक्रिया आप लोगों का कि आपने मुझे एक मौका दिया कि मैं अपनी राय पेश कर सकूं, अपना पॉइंट ऑफ व्यू आपके सामने रख सकूं। कि मेरा शौक था बचपन का, जो मैं बचपन से ही गाने गाता था, सुनता था, तो मेरे दोस्तों ने अप्रिशिएट किया और उसके बाद फिर मैं उसको ऐसे सिंगिंग भी करने लग गया और मैं बाकायदा इसको गाता भी हूँ। अब अपना चैनल है मेरा हसीब आलम खान के नाम से यूट्यूब पर, क्योंकि ये कोरोना एक बहुत बड़ी वबा है जिसने पूरी दुनिया को अपनी लपेट में ले रखा है, तो इस स्ट्रेस में लोगों को इस डिप्रेशन से मैं निकालने के लिए हम अगर अपनी कंट्रीब्यूशन या मैं अपनी कंट्रीब्यूशन कुछ दे सकता हूँ तो मैं शुक्र गुजार हूँ सी आर वॉइसिस को कि उन्होंने मुझे एक चांस दिया कि हम भी इसमें अपना कंट्रीब्यूशन पेश कर सके, एक लाइट मोड में और एक हैप्पी मोड में, और एक अवेयरनेस लोगों को दे सकें कि किस तरह हम इस वबा से बच भी सकते हैं और इस वबा में होने वाली जो प्रॉब्लम्स आ रही हैं, जो घरों में लड़ाई झगड़े हो रहे हैं, उससे हम कैसे दूर रह सकते हैं, बच सकते हैं। ये एक चैनल है यूट्यूब का, क्रॉनिकल वॉइसेस का, जिसमें लोग अपनी राय पेश कर सकते हैं, किसी भी इश्यूज पर बात कर सकते हैं, चाहे वो एजुकेशन से रिलेटेड हो, चाहे वो हेल्थ से रिलेटेड हो, चाहे वो फार्मर से रिलेटेड हो, किसी भी किस्म का इशू जिसमें लोग बात नहीं कर सकते, उनको एक प्लेटफॉर्म दिया गया है कि वो अपनी राय इस चैनल के थ्रू लोगों तक पहुंचा सकते हैं। तो इस तरह ये भी मेरे भी यही कंट्रीब्यूशन था इसमें।
तो इस चैनल के जरिए आपने ये एक कोरोना के बारे में एक जो शायरी की, आफताब आलम खान की ये शायरी है जो आपके भाई हैं वो शायरी करते हैं और आप उनको नगमे की शक्ल दे देते हैं और उसकी धुन भी किसी ना किसी गाने पर नगमे पर बनाते हैं या अलग से भी धुने बना लेते हैं आप?
जी, मैं चूंकि धुने तो एज सच मैंने अपने कुछ गाने बनाए हैं, लेकिन मैंने अभी तक उसको पब्लिकली उसको लॉन्च नहीं किया हुआ।
अच्छा।
वो मेरे तक ही महदूद है, लेकिन ये जो था ये एक टोन थी जो गाने की थी, उसी गाने पर ही ये गाना बनाया गया।
अच्छा।
तो हमने इसी गाने के अंदर आप लिरिक्स अगर देखें तो उसमें यही बताया गया है कि आप किस तरह इस वबा से बच सकते हैं, और उस वबा से बचने का एक ही हल है कि आप अपने आप को साफ रखें, अपने हैंड वॉश रखें, लोगों से सोशल डिस्टेंस रखें, और इसी गाने में ये मैसेज भी कन्वे किया गया है। तो इसीलिए हमने ये कंट्रीब्यूशन एज ए लाइट मोड में म्यूजिक की फॉर्म में लोगों तक पेश किया, और मुझे बड़ी शुक्रगुजार हूं उन लोगों का जिन्होंने इसको सुना और अप्रिशिएट किया, और आज आपका भी बहुत शुक्रिया कि आपने मेरे को मौका दिया कि मैं आवाम तक ये आगाही पहुंचा सकूं एक लाइट मोड में। वैसे तो आपको हर बंदा अपना प्रोग्राम कर रहा है,
तो चलिए تو چلیے اس وقت ہم سننے والوں تک کرونا کے بارے میں اس نغمے کی ریکارڈنگ پیش کرتے ہیں جسے آپ کے بھائی نے لکھا اور آپ نے اسے سوشل میڈیا پر میوزک کے ساتھ گا کر لوگوں کے لیے ایک پیغام کے طور پر پیش کیا کہ وہ کس طرح خود کو کرونا سے بچا سکتے ہیں. اور اس ریکارڈنگ کو ہمارے سننے والوں تک پہنچانے کے لیے آپ نے ہمیں فراہم کیا.
بس دھونا ہی دھونا ہے, گھر بیٹھے کرونا کو کرنا ہے برباد. سب سے 2 میٹر رہنا ہے دور, دور ہی سے سب کو سلام. سب سے 2 میٹر رہنا ہے دور, دور ہی سے سب کو سلام. ہاتھوں کو تو باری باری دھو لے میرے خدا, پانی والا بھی تو پانی کھولے. 20 سیکنڈ ہاتھوں کو تو باری باری دھو لے میرے خدا, پانی والا بھی تو پانی کھولے. پانی نہ ہو تو کیا ہو انجام, یہ جو کرونا ہے اس کا ہی رونا ہے. اور ہاتھوں کو اپنے بس دھونا ہی دھونا ہے, گھر بیٹھے کرونا کو کرنا ہے. سب کو سلام, سب سے 2 میٹر رہنا ہے دور, دور ہی سے سب کو سلام. سب کاموں میں ہاتھ بٹانا, اچھی باتیں کرنا, یارو غصے میں تم بیوی بچوں سے نہ لڑنا. سب کاموں میں ہاتھ بٹانا, اچھی باتیں کرنا, یارو غصے میں تم بیوی بچوں سے نہ لڑنا. گھر ٹوٹ جائے تو کیا ہو انجام, یہ جو کرونا ہے اس کا ہی رونا ہے. اور ہاتھوں کو اپنے بس دھونا ہی دھونا ہے, گھر بیٹھے کرونا کو کرنا ہے برباد. سب سے 2 میٹر رہنا ہے دور, دور ہی سے سب کو سلام. سب سے 2 میٹر رہنا ہے دور, دور ہی سے سب کو سلام. صبرو ہمت سے تم یارو اس آفت سے لڑنا, بھوکا کوئی مل جائے تو اس کا بھی دم بھرنا. صبرو ہمت سے تم یارو اس آفت سے لڑنا, بھوکا کوئی مل جائے تو اس کا بھی دم بھرنا. احساس نہ ہو تو کیا ہو انجام, یہ جو کرونا ہے بس دھونا ہی دھونا ہے, گھر بیٹھے کرونا کو کرنا ہے برباد. سب سے 2 میٹر رہنا ہے دور, دور ہی
बहुत खूब बहुत खूब मैसेज आपने दिया लोगों को कि इसको सीरियसली लें और इससे ये एहतियाती तदाबीर इख्तियार करें ताकि आप खुद को कोरोना से बचा सकें।
मैं कह रहा हूँ, देखिए ये वबा है जिसने इंसानों की जानों पर कितने लोग मर चुके हैं, लेकिन अभी भी लोग इसको सीरियस नहीं ले रहे, तो उसको कम से कम ये जरूर सोचना चाहिए।
बेहद शुक्रिया, बेहद शुक्रिया प्रोफेसर हसीब आलम खान, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। आप सिनकॉम कॉलेज रावलपिंडी में बिजनेस और इकोनॉमिक्स के प्रोफेसर हैं, उसके बोर्ड ऑफ डायरेक्टर्स में भी शामिल हैं। आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, आपका बेहद शुक्रिया। इसके साथ ही वॉइस ऑफ अमेरिका वाशिंगटन से आज का ये प्रोग्राम खत्म होता है। यास्मीन जमील को इजाजत दीजिए, खुदा हाफिज़।
इस प्रोग्राम में जो नुक्ता नजर पेश